हामी यस अध्ययनमा चाहिँ हामी रोमीको पुस्तकको अध्ययन गर्नेछौ अनि त्यसैले हामी सबभन्दा पहिला चाहिँ रोमीको पुस्तकको एक अध्यायमा हामी पल्टाउनेछौ। रोमीको पुस्तक पावलले लगभग ईस्वी सम्वत 56 सालतिर कोरिन्थ शहरमा रहँदाखेरि लेखेका हुन्। अनि पावल रोमको मण्डलीमा अहिलेसम्म पुगेका पनि थिएनन्, तर उनी त्यहाँ जान एकदम चाहन्थे अनि त्यसको लागि प्रार्थना पनि गर्दै थिए। अनि रोममा गएर पावलले के सिकाउँथे होला त, त्यसको जवाफ चाहिँ हामी यही रोमीको पुस्तकमा पाउँछौ। अनि यस पुस्तक एकदम महत्वपूर्ण छ हरेक विश्वासीको लागि। सबै बाइबलका पुस्तकहरू महत्वपूर्ण छन्, तर मार्टिन लुथरले यस पुस्तकको बारेमा चाहिँ यसरी भनेका छन्, रोमीलाई लेखिएको पत्र नयाँ नियमको उत्कृष्ट रचना र विशुद्ध सुसमाचारको लेखोट हो, जसलाई एउटा क्रिस्टियन जनले केवल शब्द शब्द गरी कण्ठस्थ गरोस् मात्र होइन, तर त्यससित मान्छेको दैनिक रोटीको रूपमा उसले दिनहुँ व्यवहार गरोस् पनि। यसलाई ज्यादा पढियो वा अध्ययन गरियो भन्ने कहिले हुने छैन, र यसलाई जति धेरै प्रयोग गरियो यो त्यति नै मूल्यवान ठहरिनेछ र त्यति नै स्वादिलो लाग्नेछ। त्यसैले हाम्रो अध्ययनमा चाहिँ हामी आज जुन सुरु गर्दैछौँ प्रभुको अनुग्रहले, हामी चाहिँ 12 क्लासहरू यो पहिलो भागमा, अनि त्यसपछि दोस्रो भागमा पनि त्यसरी नै, अनि तेस्रो भागमा पनि त्यसरी नै हामी लगभग 36 क्लासहरूमा चाहिँ यो रोमीको पुस्तक अध्ययन गर्न चाहन्छौँ। अनि आजको 2 क्लासमा चाहिँ हामी रोमी 1 अध्यायसम्म अध्ययन गर्ने प्रयास गरौँ अनि हामी अगाडि बढ्नेछौँ। त्यसैले पावलले चाहिँ यो पत्र जुन लेखे उसले चाहिँ आफ्नो शिक्षाको अगाडि नै यसलाई अध्ययन गर्ने मौका चाहिँ रोमीहरूलाई दिँदैछन्। यसमा मुख्य कस्ता विषयहरू छन् भने क्रिश्चियन विश्वास वास्तवमा के हो, क्रिश्चियन विश्वासको मूल सन्देश के हो, अर्थात् परमेश्वरको साँचो सुसमाचार के हो, मुक्ति सम्बन्धी यो खुशीको शुभ सन्देश वास्तवमा के हो। त्यसैले यी सबै प्रश्नहरूको जवाफ पाउनलाई चाहिँ हामीले रोमीको पुस्तकलाई चाहिँ अध्ययन गर्नुपर्छ। हुन त यसको जवाफ नयाँ नियमभरि पाइन्छ, तर रोमीहरूकोलाई लेखिएको यो पावलको पत्रमा चाहिँ यसलाई विशेष गरी केन्द्रित गरेर नै लेखिएको छ। अनि सबभन्दा पहिला चाहिँ हामी रोमी 1:1-7 पदसम्म हामी सरस्वती पढ्नेछौँ। येशु ख्रिष्टको दास पावलबाट जो प्रेरित हुनलाई बोलाइएको परमेश्वरका सुसमाचारका निम्ति अलग पारिएको छ, जुन सुसमाचारको प्रतिज्ञा उहाँले पहिले पवित्र शास्त्रहरूमा आफ्ना भविष्य वक्ताहरूद्वारा आफ्ना पुत्र हाम्रा प्रभु येशु ख्रिष्टको विषयमा गर्नुभएको थियो, जो शरीर अनुसार दाऊदको वंशबाट जन्मनुभयो र पवित्रताको आत्मा अनुसार उहाँ मरेकाहरूबाट बौरेर उठ्नु भएको कारणले सामर्थ्यसहित परमेश्वरका पुत्र ठहरिनुभयो। उहाँद्वारा नै हामीले उहाँका नामका निम्ति सबै जातिहरूका बीचमा विश्वासप्रति आज्ञा पालन पैदा गराउँ भनेर अनुग्रह र प्रेरितको सेवा पायौं। उनीहरूकै बीचमा तिमीहरू पनि येशु ख्रिष्टका बोलाइएका रहौ। रोममा हुने सबैलाई, परमेश्वरका प्रियहरू र बोलाइएका पवित्र जनहरूलाई, हाम्रा पिता परमेश्वर र प्रभु येशु ख्रिष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। अब यो भर्खर जुन भाग पढ्ने नि, पावलले ग्रीक भाषामा लेख्दाखेरि चाहिँ यो एउटै वाक्य थियो, एउटै वाक्य यत्रो लामो। यहाँ नेपाली शब्दहरू गन्दाखेरि चाहिँ, यदि गनेको मैले ठिक गर्ने छु भने चाहिँ यसमा 96 नेपाली शब्दहरू छन्। यो चाहिँ पावलको लेख्ने शैली हो। परमेश्वरले यूहन्नालाई पनि बाइबलको 5 पुस्तक लेख्न प्रयोग गर्नुभयो। उसको लेखन शैली चाहिँ उसको छोटो छोटो वाक्यहरू छन्, पावलको चाहिँ लामो लामो वाक्यहरू छन्। त्यसैले परमेश्वरले आफ्नो वचन लेखाउनलाई जुन व्यक्तिहरूलाई प्रयोग गर्नुभयो उनीहरूलाई चाहिँ एउटा मिसिनलाई जस्तो नै प्रयोग गर्नु भएन भन्ने कुरा यसबाट देखिन्छ। सबै मिसिनले त उस्तै खालको मात्र काम गर्न सक्छ, तर यहाँ व्यक्ति फरक व्यक्तिहरूलाई परमेश्वरले चाहिँ प्रयोग गर्नु भइकन उनीहरूको लेखन शैली धरी पनि यहाँ झल्किएको हामी पाउँदछौ। तर यो चाहिँ परमेश्वरकै वचन हो। सबभन्दा पहिला चाहिँ हामीले यहाँ चाहिँ पावलले पहिलो पदमा लेखेको पत्रमा चाहिँ उसकै बारेमा तीनवटा कुराहरू सिक्न पाउँछौ। पहिलो चाहिँ उसले आफूलाई दास भनेको छ, अर्थात् कमारा अथवा बन्दी अथवा नोकर, प्रभु येशु ख्रिस्टकै प्रेमको दास थियो। यो चाहिँ सोच्दाखेरि अचम्म कुरा हो, किनभने पावल विगतमा के थियो तपाईँलाई याद छ? ऊ चाहिँ मण्डलीकै सबभन्दा ठुलो शत्रु थियो, उसले मण्डलीलाई तहस नहस पार्यो। तर पछि गएर ऊ चाहिँ मण्डलीकै सेवक अनि प्रभु येशूको सेवक र दास बन्यो र महान प्रेरित बन्यो। अनि यस्तो ठूलो परिवर्तन हुनुमा चाहिँ त्यहाँ केही न केही भएकै हुनुपर्छ। कुन घटनाले पावल जो शत्रु थिए ऊ चाहिँ प्रभु येशू ख्रिस्टको दास बन्न पुग्यो त? उसको जीवनमा चाहिँ उसले नै भनेछ के, मैले हाम्रा प्रभु येशू ख्रिस्टलाई देखेको छैन। एक दिन चाहिँ उसले प्रभु येशू ख्रिस्ट जो बौरी उठ्नु भएको छ, उसले दमिश्कका विश्वासीहरूलाई सताउन र जेलखानामा हाल्न भनेर अधिकार पत्र लिएर गइरहँदाखेरि बाटोमा नै बौरी उठ्नु भएको प्रभु येशू ख्रिस्टको देखा पर्नुभयो र त्यो दिन उसले मुक्ति पायो। उसको जीवन पूरै परिवर्तन भयो, आफू पूरा भूलमा रहेछु भन्ने उसले महसुस गर्यो र त्यो दिनदेखि चाहिँ ऊ चाहिँ प्रभु येशू ख्रिस्टको दास बन्यो। त्यसैले प्रभु येशू ख्रिस्ट जीवित हुनुहुन्छ भन्ने एउटा बलियो प्रमाण चाहिँ पावल पनि हो। एकजना व्यक्ति लगभग 250 वर्ष अगाडि जर्ज लिटलटन भन्ने व्यक्तिले एउटा किताबै लेखेको छन्। उसले चाहिँ इसाई विश्वासलाई झुटा प्रमाणित गर्ने मनसाय लिएर पावल साँचो होइनन् भनेर उसले चाहिँ प्रमाणित गर्ने उद्देश्यले एउटा किताब लेख्न अध्ययन सुरु गरेका थिए। तर उसले अन्तमा चाहिँ किताब लेख्दाखेरि चाहिँ पावल ठग होइन रहेछ, धर्मान्ध व्यक्ति पनि होइन रहेछ, अरूद्वारा ठगिएको पनि होइन रहेछ, उसले साँच्चै नै प्रभु येशू ख्रिस्टलाई बौरेर उठेको देखेकै रहेछ। दोस्रो कुरा चाहिँ पावलले आफूलाई चाहिँ दास मात्र होइन, ऊ चाहिँ प्रभु येशू ख्रिस्टको प्रेरित भनेर पनि बयान गरेको छ। प्रेरित भनेको चाहिँ कुनै विशेष कामको लागि पठाइएको व्यक्ति, ग्रिक भाषामा त्यो शब्दको अर्थ चाहिँ। त्यसैले पावल लगायत अरू प्रेरितहरू परमेश्वरको छुट्टै विशेष सेवकाई पाएका व्यक्तिहरू थिए। प्रश्न तपाईँहरूलाई, आज के मण्डलीमा प्रेरितहरू छन् कि छैनन्? छैनन् है। एक्चुअली एफएससी 2:20 पल्टाउनुहोस् त, एफएससी 2:20 पदमा धेरैजना अलमल छन् यस विषयमा, आज पनि प्रेरित हुन सक्छन्, भविष्य वक्ताहरू हुन सक्छन् इत्यादि भन्ने कुरामा। तर एफएससी 2:20 लेखेको छ, अनि तिमीहरू प्रेरितहरू र भविष्य वक्ताहरूको जग माथि बनाइएको छ, जसको कुना ढुङ्गा चाहिँ येशू ख्रिस्ट आफै हुनुहुन्छ। त्यसैले नयाँ नियमको विश्वासीहरूलाई चाहिँ उनीहरू एउटा जगमाथि बनाएका छन् भनेको छ, अनि त्यो जग चाहिँ प्रेरितहरू हुन् भनेको छ, अनि भविष्य वक्ताहरू हुन्। जग भनेको चाहिँ भवन निर्माण गर्दा सुरुमा केवल एकपल्ट मात्र बसालिन्छ। त्यसैले मण्डली युगको सुरुवातमा चाहिँ एउटा विशेष जग रूपी निर्माण कार्य सम्पन्न गर्नको लागि चाहिँ प्रेरितहरू चाहिएको थियो, किन त्यो बेला पुरानो नियम मात्र थियो। अनि प्रेरितहरूलाई चाहिँ परमेश्वरले त्यो बेलामा चुन्नुभयो 12 जना, अनि त्यसपछि पावललाई चाहिँ अन्य जातिहरूको प्रेरित भनेर विशेष छुट्टै प्रेरितको रूपमा पनि चुन्नुभयो है। अनि जगको काम सकियो, पुरा नयाँ नियम परमेश्वरले पूर्ण रूपमा दिनुभयो, अनि त्यसपछिदेखि चाहिँ प्रेरितहरू आवश्यकता पनि परेन है। त्यसैले आज चाहिँ कोही पनि प्रेरितहरू छैन। भन्नुपर्दाखेरि प्रेरित कहलिन पनि कोही योग्य छैन, किनभने प्रेरित हुनलाई चाहिँ कसैलाई थाहा छ एउटा योग्यता के थियो विभिन्न योग्यता मध्ये? योदा इस्करियोतीको सट्टामा होइन बाह्रजना एकजना धोका दिने चेला जुन मर्यो उसको सट्टामा चाहिँ अर्को प्रेरितलाई चाहिँ उसको स्थान रिक्त स्थानमा राख्नु पर्दाखेरि चाहिँ कस्तो व्यक्ति हुनुपर्छ भन्ने चाहिँ उनीहरूले चाहिँ जानेका थिए। प्रभु येशु ख्रीष्टको बप्तिस्मादेखि प्रभु येशुको बौडी उठाए स्वर्गारोहणसम्म सबै कुरा आफ्नै आँखाले देखेको हुन सक्नु पर्थ्यो। त्यसको व्यक्ति त आज कोही पनि छैन, त्यसै प्रेरितहरूको पनि छैन आज है। अनि तर यसबाट चाहिँ हामी एउटा के व्यवहारिक शिक्षा चाहिँ लिन सक्छौँ भने आज हामीसँग प्रेरितहरू छैनन्, तर आज हामीसँग के छ? हामीसँग प्रेरितहरूको प्रेरित 2:42 अनुसार प्रेरितहरूको शिक्षा छ। अनि हामीलाई प्रेरितहरू चाहिँदैन, किनभने हामीलाई चाहिएको त प्रेरितहरूको शिक्षा हो जुन चाहिँ नयाँ नियममा परमेश्वरले दिनुभएको छ। अनि त्यसमध्ये चाहिँ रोमीको पुस्तक चाहिँ एउटा हो जुन अध्ययन गर्दैछौँ। अब अर्को कुरा, रोमी 1:1 चाहिँ को 1 पावलले चाहिँ आफूलाई ख्रीष्टको दास, प्रेरित र तेस्रो कुरा चाहिँ के भनेर बयान गरेको छ? परमेश्वरका सुसमाचारका निम्ति के गरिएको? अलग पारिएको। अब अलग पन्दा है को नकारात्मक पक्ष पनि छ, भनेपछि हामी पापबाट अलग हुनुपर्छ, संसारिक कुराहरूबाट अलग हुनुपर्छ आदि, त्यो चाहिँ अलगपन्थाको चाहिँ नेगेटिभ अथवा नकारात्मक पक्ष हो। नकारात्मकले नराम्रो भनेको होइन, तर नगर त्यहाँ नजाओ त्यसबाट अलग बस्छ भन्ने खालको पक्ष हो। तर यस वाक्यांशमा चाहिँ अलगपन्थाको सकारात्मक पक्ष छ, भनेको मतलब चाहिँ बाटो अलग होइन कि तर्फ अलग है। अनि यहाँ चाहिँ परमेश्वरको सुसमाचारको निम्ति पावल अलग गरिएको व्यक्ति थियो। ऊ चाहिँ सुसमाचारको निम्ति यसबाट के बुझिन्छ भने समर्पित छ, उसको समर्पणता देख्छौ, साथै उसको एकाग्रता, उसको पूरै हृदय चाहिँ यही एउटै कामको लागि चाहिँ पूरै जिम्मा पूरै जीवन चाहिँ उसले अलगिएको थियो, अलग सुम्पेको थियो है। त्यसपछि चाहिँ 2 जुन कुरा छ के को लागि अलग गरिएको थियो? सुसमाचारका निम्ति। अनि 2 लेखेको छ जुन सुसमाचारको प्रतिज्ञा उहाँले पहिले पवित्र शास्त्रहरूमा आफ्ना भविष्यवक्ताहरूद्वारा आफ्ना पुत्र हाम्रो प्रभु येशु ख्रीष्टको विषयमा गर्नुभएको थियो। अब जुन यो परमेश्वरका सुसमाचार भन्ने 2 शब्द छ नि, यो नै यो रोमीको पुस्तकको चाबी हो। परमेश्वरको सुसमाचार, रोमीको पुस्तक के बारेमा हो? परमेश्वरको सुसमाचारको बारेमा, विषयवस्तु यही नै हो। सुसमाचार भनेको खुसीको खबर, सुसन्देश है। अनि बाइबलमा यो मुक्तिको सुसन्देशलाई सबभन्दा स्पष्टसित बयान गरिएको खण्ड कुन चाहिँ हो भनेर सोध्यो भने चाहिँ ठिक जवाब के हो? रोमीको पुस्तक हो। एकदम विस्तृत रूपमा बयान गरे। बाइबल नयाँ नियमभरि छ, पुरानो नियममा पनि छ सुसमाचार, अहिले हेर्नेछौँ। तर व्याख्या स्पष्टसित बयान गरिएको चाहिँ रोमीको पुस्तकमा हो। पावलले यस पत्रमा चाहिँ एकदम कुशलतापूर्वक र एकदम तरिकापूर्वक परमेश्वरको सुसमाचारलाई प्रस्तुत गर्छन्। सुसमाचार वास्तवमा के हो र यसलाई कसरी प्रस्तुत गरिनुपर्छ भन्ने कुरामा चाहिँ धेरै अलमल छ। हामीले चाहिँ यदि रोमीको पुस्तकलाई ध्यानपूर्वक अध्ययन गर्यौँ भने पावलले चाहिँ सुसमाचारलाई कसरी परिभाषित गर्छन् र कसरी प्रस्तुत गर्छन् भन्ने कुरा चाहिँ हामी बुझ्न सक्छौँ है। अनि याद गरौँ, पावलले यो सुसमाचार कहाँबाट प्राप्त गरे भने परमेश्वरबाटै प्राप्त गरे। एकचोटि गलातीको 1 जानुहोस् त, गलाती 1:11-12। तर भाइहरू, म तिमीहरूलाई जनाउँदछु जुन सुसमाचार मद्वारा सुनाइएको थियो त्यो मान्छे अनुसारको होइन, मान्छेबाट पाएको होइन, किनकि न त मैले त्यो मान्छेबाट पाएँ न त त्यो मलाई सिकाइएको हो, तर येशु ख्रीष्टको केद्वारा मैले त्यो पाएँ? येशु ख्रीष्टको प्रकाशद्वारा, अर्थात प्रभु येशुले सोझै उसलाई चाहिँ यो सुसमाचारको ज्ञान दिनुभयो, अनि त्यसैले त उसले यहाँ व्याख्या गर्न सक्यो। अनि त्यसैले हामी झुट्टा सुसमाचारहरूदेखि होसियार हुनुपर्छ भनेर गलाती पुस्तकमा बताएको छ। तर अब फर्केर रोमी 1:1 हामी जाउँ। वास्तवमा सुसमाचार चाहिँ नयाँ कुरा होइन, अर्थात यो चाहिँ हालै मात्र प्रकट भएको चाहिँ होइन। सुसमाचार पवित्र शास्त्रको पुरानो नियममा पनि प्रकट गरिएको थियो भन्ने कुरा चाहिँ यहाँ रोमी 1:2 लेखेको छ। हेर्नुहोस् त, जुन सुसमाचारको प्रतिज्ञा उहाँले पहिल्यै पवित्र शास्त्रहरूमा भनेको पुरानो नियममा आफ्ना भविष्य वक्ताहरूद्वारा आफ्ना पुत्र हाम्रो प्रभु येशू ख्रीष्टको विषयमा गर्नुभएको थियो। त्यसैले ख्रीष्टको मृत्यु र बौरी उठाईको महान सत्यताहरू हालै मात्र पावलको समय मात्र आएर प्रकट भएको छ, होइन? यो पुरानो नियममा उल्लेख थियो रोमीको पुस्तकमा, जसमा चाहिँ अब सुसमाचारको विस्तार लाउँदैछन् पावलले। उसले कम्तीमा पनि 61 पटक पुरानो नियमलाई चाहिँ उद्धृत गरेका छन् रोमीको पुस्तक लेख्दाखेरि। त्यसैले पुरानो नियममा ख्रीष्टको विषयमा सुसमाचारको उल्लेख भएको पाइन्छ। प्रभु येशू स्वयंले भन्नुभयो बौरी उठ्नु भएपछि इमाउसको चेलाहरूलाई, जुन जुन कुराहरू चाहिँ मोशाको पुस्तकमा, भजनको पुस्तकमा र भविष्य वक्ताहरूको पुस्तकमा मेरो विषयमा लेखेको थियो त्यो सबै पूरा हुनुपर्छ भनेर। अनि यहाँ चाहिँ त्यसैले अब 3 र 4 पदमा चाहिँ सुसमाचार वास्तवमा के हो, हामीले यो खण्डमा चाहिँ जुन ठाउँमा पढिरहेछौँ एउटा कुरा त हेऱ्यौँ, सुसमाचार चाहिँ पुरा नयाँ कुरा त होइन रहेछ, पहिले प्रकट गरिएको थियो। तर दोस्रो कुरा चाहिँ यहाँ के पाउँछ भने सुसमाचार चाहिँ ख्रीष्टमा केन्द्रित छ। 2 पदले भन्छ यो सुसमाचार चाहिँ आफ्ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा भनेर भनेको छ। त्यसैले सुसमाचार प्रचारमा येशू ख्रीष्टको प्रचार छैन भने त्यो सुसमाचार प्रचार हो त, त्यो सुसमाचार प्रचार होइन है। तर ख्रीष्टको बारेमा के त, ख्रीष्टको बारेमा चाहिँ 2 कुरा चाहिँ मुख्य यहाँ उल्लेख छ 3 र 4 पदमा, जो शरीर अनुसार दाऊदको वंशबाट जन्मिनु भयो। यसले के कुरालाई, प्रभु येशूको बारेमा के कुरा बताउँदैछ? सोच्नुहोस् त, उहाँ शरीर अनुसार दाऊदको वंशबाट जन्मिनु भयो, यसले चाहिँ उहाँको मनुष्यतालाई जनाउँदैछ, उहाँ चाहिँ मानिस बन्नुभयो भन्ने कुरा। र 4 पदमा चाहिँ, र पवित्रताको आत्माअनुसार उहाँ मरेकाहरूबाट बौरेर उठ्नु भएको कारणले सामर्थ्यसहित परमेश्वरका पुत्र ठहरिनु भयो। यो पदले चाहिँ प्रभु येशू ख्रीष्टको बारेमा के बताउँदैछ त, दाऊदको वंशबाट जन्मिनु भयो, उहाँ मानिस बन्नुभयो भन्ने कुरा, तर उहाँ बौरेर उठ्नुभयो भन्ने कुराले चाहिँ उहाँ को हुनुहुन्छ भनेर ठहरिनु भयो, परमेश्वरको पुत्र। भनेपछि यो चाहिँ उहाँको ईश्वरत्व, ठिक छ है। त्यसैले ख्रीष्टको विषयमा चाहिँ मुख्य 2 कुरा छ, उहाँको मनुष्यत्व है, उहाँ जन्मिनु भयो दाऊदको वंशमा, योहन्ना 1:14 चाहिँ तपाईँलाई थाहा छ होला होइन, वचन के हुनुभयो, शरीर हुनुभयो है, हाम्रो माझमा बास गर्नुभयो, उहाँ चाहिँ मसीह भएकोले चाहिँ राजकीय पुर्खौलीमा दाऊदको घरानामा जन्मिनु भयो, किन मानिस बन्नुभयो, हाम्रो लागि मर्नलाई, हरेक मानिसको लागि मृत्युको स्वाद चाख्नको लागि, हामीलाई बचाउनको लागि। तर दोस्रो कुरा चाहिँ उहाँको ईश्वरत्व, उहाँ मानिस बन्नुभयो हो तर उहाँ कहिले पनि परमेश्वर हुन छोड्नु भएन, परमेश्वरको पुत्र भन्ने संज्ञाले चाहिँ उहाँ परमेश्वरको बराबरी हुनुहुन्छ भन्ने कुरा चाहिँ यहुदीहरू समेतले पनि स्पष्टै बुझेका थिए। एकचोटि योहन्ना 5:17-18 हेर्नुहोस् त, योहन्ना 5:17-18, तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, मेरा पिता अहिलेसम्म काम गर्नुहुन्छ र म काम गर्छु। परमेश्वरलाई उहाँले के भन्नुभयो, मेरा पिता। यसकारण यहुदीहरूले झन व्रत गरी उहाँलाई मार्न खोजे, किनभने उहाँले विश्राम दिनलाई मात्र भङ्ग गर्नुभएको थिएन उनीहरूको विचारमा, तर आफूलाई परमेश्वरसँग के तुल्याउँदै, परमेश्वर आफूलाई परमेश्वरसँग बराबरी तुल्याउँदै परमेश्वर मेरा पिता हुनुहुन्छ भनी भन्नुभयो। त्यसैले परमेश्वरको पुत्र भन्नासाथ उहाँको के बुझिन्छ, ईश्वरत्व है, दाऊदको वंशबाट जन्मिनु भयो, उहाँको मनुष्यत्व है। सुसमाचार ख्रीष्टको बारेमा हो, विशेष के परमेश्वर भइकन मानिस बन्नुभयो, किन हाम्रो लागि पापको दाम तिरेर छुटकारा दिन उहाँ मर्नु पर्यो क्रुसमा, तर उहाँ तेस्रो दिनमा बौरेर उठ्नुभयो, यसले चाहिँ के प्रमाणित गर्यो भने उहाँ चाहिँ परमेश्वरकै पुत्र हुनुहुन्छ, अर्थात् उहाँ परमेश्वर हुनुहुन्छ। त्यसैले एकदम छोट एकदम थोरै शब्दमा पावलले चाहिँ यो चिठीको सुरुमा लेख्दाखेरि यो लामो वाक्यमा सुसमाचारको थुप्रै बुँदाहरू राख्दैछन्। सुसमाचार नयाँ होइन, पुरान नियममा उल्लेख थियो। सुसमाचार ख्रिस्ट केन्द्रित हुन्छ, ख्रिस्टको बारेमा चाहिँ के त है, दुईटा कुरा भर्खर हेऱ्यो, मनुष्यत्व र ईश्वरत्व। तर एकछिन विचार गरौँ यहाँ, यहाँ भनेको छ उहाँको सामर्थ्यसहित परमेश्वरको पुत्र ठहरिनु भयो भने छ। पुरानो नियममा परमेश्वरले ठूलो सामर्थ्यको काम अन्त थुप्रै गर्नुभयो, तर एउटा इजरायलको इतिहासमा गर्नुभएको सायद हामीले भन्न सक्छौँ सबैभन्दा ठूलो आश्चर्य ठूलो सामर्थ्य काम के थियो, लाल समुद्र पार गर्दाखेरि। त्यसैले जब जब पुरानो नियमभरि चाहिँ परमेश्वरको सामर्थ्यको कुरा गर्दाखेरि चाहिँ लाल समुद्र पार गराउनु भयो भन्ने घटनालाई चाहिँ उल्लेख गरेको पाइन्छ। तर जब नयाँ नियममा आउँछ परमेश्वरको सामर्थ्यलाई बयान गर्नु पर्दाखेरि चाहिँ लाल समुद्रको कुरा गरिँदैन, तर येशू ख्रीष्टको बौरी उठाएको कुरा गरिएको छ। अनि अर्को कुरा चाहिँ बाइबलमा परमेश्वरको प्रेमको बारेमा हामीलाई बताउनु पर्दाखेरि चाहिँ हामीलाई क्रुसमा हेर्न लगाइन्छ, जस्तो योहन्ना 3:16, किनभने परमेश्वरले संसारलाई यस्तो के गर्नुभयो, प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई के गर्नुभयो, दिनुभयो, क्रुसमा मर्नुभयो हाम्रो लागि भनेर। तर जब परमेश्वरको प्रेम होइन परमेश्वरको सामर्थ्यको कुरा गर्नुपर्दा चाहिँ परमेश्वरले कुन कुरालाई आउनुहुन्छ, त्यो रित्तो चिहानलाई देखाउनुहुन्छ, मेरो सामर्थ्य, उहाँको प्रेम देखाउनलाई कलवरी क्रुस, उहाँको सामर्थ्य देखाउनलाई चाहिँ रित्तो चिहान। अर्को कुरा अब 5 पदमा यहाँ पावलले सुसमाचारको बारेमा तेस्रो कुरा है बताउँदैछन्, त्यो के भने सुसमाचार सबैको लागि हो भन्दैछन्। हेर्नुहोस् त, उहाँद्वारा नै भने ख्रिस्टद्वारा नै हामीले उहाँका नामका निम्ति सबै जातिहरूको बीचमा विश्वासप्रति आज्ञा पालन पैदा गराउँ भनेर भन्दैछ। सबै जातिहरूका निम्ति हो सुसमाचार, सारा संसारमा जाओ र कसलाई हरेक प्राणीलाई के गर, सुसमाचार प्रचार गर है। पाउललाई मर्कुस स्वरको 15 थाहा थियो होला, अनि त्यसैले सुसमाचार सबैको लागि हो। अनि अर्को कुरा यही 5 पदमा सुसमाचारको बारेमा के पनि भन्छ भने सुसमाचार चाहिँ आज्ञा पालन गरिनुपर्ने कुरा हो भनेछ। यही भनेछ, सबै जातिहरूको बीचमा विश्वासप्रति के गराउ भनेर, आज्ञा पालन गराउँ भनेर। त्यसैले सुसमाचार आज्ञा पालन गरिनुपर्छ, के आज्ञा पालन गर्नुपर्छ, त्यहाँ चाहिँ विश्वास गर भन्ने आज्ञा छ, मुख्य आज्ञा चाहिँ है, पश्चाताप गर भन्ने आज्ञा छ, विश्वास गर प्रभु येशू ख्रीष्टमा भन्ने आज्ञा छ। सुसमाचार आज्ञा पालन गर्नुपर्छ, त्यसैले सुसमाचारमा विश्वास नगर्नेहरूलाई चाहिँ आज्ञा नमान्नेहरू भनेको छ। त्यसरी उल्लेख छ, एकचोटि हेरिहालौँ न, दोस्रो थेसलोनिकीमा त्यो छ, दोस्रो थेसलोनिकी अनि 1 अध्यायमा सुसमाचार आज्ञा पालन गरिनुपर्ने परमेश्वरको खबर हो। अनि दोस्रो थेसलोनिकी 1:9 होइन 8 पदमा यसैले भनेछ, र परमेश्वरले नचिन्नेहरू र हाम्रो प्रभु येशू ख्रीष्टको सुसमाचार पालन के गर्नेहरूलाई, नगर्नेहरूलाई के दिनुहुनेछ, बदला दिनुहुनेछ भनेको, सुसमाचार पालन नगर्ने विश्वास नगर्नेहरू भनेको। अनि अर्को कुरा रोमी 1 चाहिँ सुसमाचारको बारेमा अर्को कुरा पनि बताउँछन् पावलले, त्यो चाहिँ के भने सुसमाचारद्वारा परमेश्वरले सबै जातिहरूलाई आज है निम्तो दिँदै हुनुहुन्छ है, सबै जातिहरूका निम्ति। अनि 6 पदमा त्यो कुरा छ, उनीहरूकै बीचमा भनेको यो सबै जातिहरूको मध्यमा चाहिँ, अब यहाँ रोमीहरू पनि परेको छ, उनीहरूकै बीचमा तिमीहरू पनि येशू ख्रीष्टका बोलाइएकाहरू हो। यो शब्दले के जनाउँदैछ भने सुसमाचारद्वारा परमेश्वरले चाहिँ बोलाउँदै हुनुहुन्छ, आज निम्तो दिँदै हुनुहुन्छ। आज परमेश्वर के गर्दै हुनुहुन्छ, आज चाहिँ सुसमाचारद्वारा संसारका सबै जातिका मानिसहरूबाट बोलाउँदै हुनुहुन्छ, र विश्वास गर्नेहरूबाट चाहिँ उहाँले आफ्नो नयाँ यो संरचना जुन मण्डली निर्माण गर्दिनुहुन्छ। अनि सुसमाचारको बारेमा अझ अर्को कुरा पावलले यहाँ बताउँदैछन्, त्यो के भने सुसमाचार विश्वास गर्नेहरू चाहिँ प्रियहरू हुन् भनेछ। हेर्नुहोस् त सात पदमा रोममा हुने सबैलाई, चिठी त उनीहरूलाई लेख्दैछन्, प्रापकहरू रोममा हुने विश्वासीहरू हुन्, परमेश्वरका प्रियहरू र बोलाइएका पवित्र जनहरूलाई, हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। परमेश्वरका प्रियहरू, परमेश्वरको द्वारा अति प्रेम गरिएकाहरू, परमेश्वर यस अचम्मको प्रेमको बारेमा चाहिँ पावलले पछि रोमी 5 अध्यायमा बयान गर्न थाल्छन्। यसरी पावलले चाहिँ चिठीको सुरु गर्छ, पावलबाट रोममा भएका परमेश्वरका प्रियहरूलाई भनेर। अनि त्यसपछि चाहिँ पावलले चाहिँ यहाँ 8 पददेखि उनीहरूको लागि गरेको प्रार्थना उल्लेख छ, अनि हाम्रो लागि चाहिँ यो चाहिँ एउटा प्रार्थना सम्बन्धी एउटा महत्त्वपूर्ण पाठ नै हो। त्यसैले 8 13 पदसम्म हामी पढ्नेछौँ। पावलले लेख्छन्, पहिले चाहिँ सारा संसारभरि तिमीहरूको विश्वासको चर्चा भएकोमा म तिमीहरू सबैका निम्ति येशु ख्रीष्टद्वारा मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि म निरन्तर मेरा प्रार्थनाहरूमा तिमीहरूलाई सधैँ सम्झना गर्दछु। परमेश्वर नै यस कुरामा मेरो साक्षी हुनुहुन्छ, जसको सेवा उहाँकै पुत्रको सुसमाचारमा म मेरो आत्माले गर्दछु। अब अन्तमा परमेश्वरको इच्छाद्वारा कुनै पनि रीतिले म तिमीहरूका आउनमा सफलता प्राप्त गर्न सकौं भन्ने विन्ती चढाउँछु, किनकि तिमीहरूलाई स्थिर पार्नका निम्ति म तिमीहरूलाई केही आत्मिक वरदान दिन सकौं भनेर तिमीहरूलाई भेट्ने म अति इच्छा गर्दछु। अर्थात् तिमीहरूको र मेरो पारस्परिक विश्वासद्वारा तिमीहरूसँगै मैले पनि सान्त्वना पाउन सकौं। अब भाइहरू हो, जसरी मैले अरू जातिहरूको बीचमा फल पाउँथे, त्यसरी नै तिमीहरूको बीचमा पनि केही फल पाउँछु भनी धेरैपल्ट मैले तिमीहरू कहाँ आउने संकल्प गरे, तर मलाई अहिलेसम्म पनि बाधा छ। यस कुरामा तिमीहरू अन्जान रहेको म चाहदिन। यो पदहरूबाट चाहिँ, यो पावलले गरेको प्रार्थनाबाट चाहिँ, प्रार्थना सम्बन्धीमा कम्तीमा पनि 8 कुराहरू हामी सिक्न सक्छौँ। पहिलो कुरा चाहिँ 8 पदबाट चाहिँ प्रार्थनामा चाहिँ धन्यवाद दिने काम समावेश हुनुपर्छ भन्ने कुरा बुझ्दछौँ। उसले चाहिँ मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु भनेर उसको प्रार्थना सुरु गर्दैछ। रोममा बस्ने सबै विश्वासीहरूको लागि पावल परमेश्वरप्रति धन्यवादी थिए, विशेष गरी के को लागि? यहाँ उल्लेख छ, तिमीहरूको विश्वासको चर्चा सारा संसारभरि गरिएको कारणले उनीहरू विश्वासको निम्ति प्रसिद्ध थिए। तपाईँ र हाम्रो विश्वासको चर्चा चाहिँ कहाँसम्म पुगेको छ? धन्यवादी भएर चाहिँ पावल प्रार्थना गर्दछ। पहिला त मूर्ति पूजामा डुबेको थिए यिनीहरू, रोम त मूर्ति पूजामा डुबेको, त्यो रोमी साम्राज्यको पनि राजधानीमै रहेर पनि उनीहरूले सत्य र जीवित परमेश्वरलाई उपासना गर्ने व्यक्तिहरू भएका थिए, अनि पावल एकदम धन्यवादी थिए त्यसमा। दोस्रो कुरा चाहिँ यही 8 पदबाट प्रार्थना सम्बन्धी पावलका प्रार्थनाबाट के सिक्छ भने, प्रार्थना चाहिँ येशु ख्रीष्टद्वारा गरिनु पर्दछ। उहाँले नै भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन। त्यसैले हे पिता भन्दै त हामी ख्रीष्टद्वारा हो प्रार्थना गर्ने। उहाँ नै परमेश्वर र मानिसको बीचमा एकमात्र मध्यस्थ हुनुहुन्छ है। त्यसै जहिले पनि ख्रीष्टद्वारा, हाम्रो उद्धारकर्ताद्वारा, उहाँको रगतमा भरोसा गर्दै, उहाँले खोलिदिनु भएको बाटोमा पूरा निर्धक्क हुँदै चाहिँ हामी साहससँग अनुग्रह सिंहासन आउन सक्छौँ। त्यसैले येशूको नाममा गरिन्छ प्रार्थना। दोस्रो कुरा, यो चाहिँ 9 पदमा छ, प्रार्थना चाहिँ निरन्तर हुनुपर्छ भनेर चाहिँ हेर्नुहोस् त, किनकि म निरन्तर मेरो प्रार्थनाहरूमा तिमीहरूलाई सधैँ सम्झना गर्दछु। निरन्तर प्रार्थना गर, यसरी पनि भनेको छ 1 थिस्सलुनीकी 5:17। यो शब्द चाहिँ तपाईँलाई कहिले त्यो एक किसिमको सुक्खा खोकी लागेछ, खै 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 दिनभरि लागेछ कहिले? त्यही त्यस्तै खालको खोकीलाई बयान गर्ने शब्द बयान गर्न पनि प्रयोग भएछ यो ग्रिक भाषाको शब्द है. दिनभरि त्यो खोकी आफूसँगै छ है, छोड्नै होइन है. त्यसरी नै रोमी विश्वासीहरूको निम्ति पावलको हृदयमा चाहिँ प्रार्थनापूर्ण वास्ता चाहिँ निरन्तर भइरहन्थ्यो. म तिमीहरूलाई निरन्तर सम्झना गर्छु प्रार्थनामा. चौथो कुरा चाहिँ प्रार्थना साँच्चैकै हुनुपर्छ, देखावटी होइन. परमेश्वर मेरो साक्षी हुनुहुन्छ भन्दैछ पावलले त, कि म चाहिँ यसरी निरन्तर तिमीहरूलाई मेरो प्रार्थनाहरूमा सम्झना गर्दछु है. साँच्चैकै थियो उसको प्रार्थना है. अनि पाँचौँ कुरा चाहिँ यो नौपदबाटै प्रार्थनामा चाहिँ अन्तर्विन्ती हुनुपर्छ. हेर्नुहोस् त यहाँ नौपदमा, किनकि म निरन्तर मेरो प्रार्थनाहरूमा कसलाई सधैँ सम्झना गर्दछु भने चाहिँ यहाँ बाइबल हेर्ने गर्नुहोस् न है. किनभने सबै मेरो प्रश्नको जवाब त्यहीँ छ कि, जहाँ गइरहेछ त्यहीँबाट हो है. किनकि म निरन्तर मेरो प्रार्थनाहरूमा कसलाई सधैँ सम्झना गर्दछु, तिमीहरूलाई. त्यसै अन्तर्विन्ती, अरूहरूको लागि यहाँ प्रार्थना गर्ने. पावल रोम गएका पनि छैनन् है, तर रोममा भएको विश्वासीहरूसँगलाई चिन्थे. अब अक्विला प्रिस्काले त प्रिस्किला उसकै सहकर्मीहरू पनि त्यहीँ थिए यो पत्र लेख्दाखेरि होइन. तर कति व्यक्तिहरू अब कहाँ कहाँ भेटेका थिए अब, किनभने रोमी सोह्र अध्यायमा एकचोटि यस्तो पल्टाउनुहोस् न, रोमी सोह्र अध्याय अन्तिम अध्यायमा पुगेर चाहिँ अब उसले चाहिँ एक एकजनालाई नाम शुद्ध सम्झँदै उनीहरूलाई सलाम भन्न थाल्छन्. खालि एउटा नमुना स्वरूप चाहिँ हामी हेरौँ तेह्र र चौध पदलाई है. प्रभुमा चुनिएका रुफसलाई अनि उनकी र मेरी आमालाई सलाम भनिदेऊ. असिनक्रिटस, फ्लेगोन, हेर्मास, पत्रबास, हेर्मेस र उनीहरूसँग भएका भाइहरूलाई सलाम भनिदेऊ है. यो सूचीमा कम्तीमा नि 26 जनाको नाम छ है. सायद उसको प्रार्थनाको सूची पनि थियो होला है. ऊ चाहिँ निरन्तर म सम्झना गर्दछु तिमीहरूलाई, अन्तर्विन्ती. तपाईँ कस कसको लागि प्रार्थना गर्ने गर्नुहुन्छ है. पावलको नमुनाबाट हामी सिक्दैछौँ. छैटौँ कुरा चाहिँ प्रार्थनामा चाहिँ निश्चित कुराको लागि अथवा विषयमा प्रार्थना गर्नुपर्छ भन्ने कुरा चाहिँ 10 पदबाट सिक्छौँ. किन रोमिएको 10 अब अन्तमा परमेश्वरको इच्छाद्वारा कुनै पनि रीतिले म तिमीहरूका आउनमा सफलता प्राप्त गर्न सकौँ भन्ने बिन्दी चढाउँछ. ऊ चाहिँ रोम जान चाहन्छ, यात्रा सफलतापूर्वक पुग्न चाहन्छ. अनि त्यसैले जीवनको जुनसुकै जतिसुकै सानो कुराको निम्ति पनि प्रार्थनामा ल्याउन सकिन्छ. भँगेराको वास्ता गर्ने परमेश्वर हाम्रो परमेश्वर हुनुहुन्छ. मैदानको लिली फुललाई पहिराउने परमेश्वर हुनुहुन्छ उहाँ. त्यसैले अवश्य पनि पावलको रोम यात्राको निम्ति पनि परमेश्वरको वास्ता छ. हामीले भजनमा गाउने गर्छौँ, कति शान्ति सुख गुमाउँछौ, कति दुःख छ व्यर्थमा, कारण ईश्वर कहाँ हामी सब ल्याउँदैनौ प्रार्थनामा है. पावलले चाहिँ निश्चित कुराको लागि चाहिँ प्रार्थना गर्दैछन्. सातौं कुरा चाहिँ प्रार्थना चाहिँ अधीनतामा रहेर गरिने कुरा हो. किनभने यहाँ विचार गर्नुहोस् त, 10 पदमा उसले भन्छ अब अन्तमा परमेश्वरको इच्छाद्वारा कुनै पनि रीतिले म तिमीहरूका आउनमा सफलता प्राप्त गर्न सक्छु, परमेश्वरको इच्छाद्वारा भन्नेछ. त्यसैले पावलको माग चाहिँ अधिकारयुक्त थिएन, न त आदेश वा आज्ञाको रूपमा नै थियो है. अनि उनले त केवल एउटा अनुरोध जाहेर गर्दैछन् सर्वभौम सर्वोच्च परमेश्वरलाई, अनि तपाईँको इच्छा भयो भने मात्र त्यो पूरा होस् भनेर चाहिँ राख्दैछन्. हामीले त्यसरी प्रार्थना गर्न सक्छौँ. अनि आठौं र अन्तिम कुरा हामीले सिक्न सक्ने चाहिँ के भने, 11 पदबाट र 12 पदबाट प्रार्थना चाहिँ सही लक्ष्यले चाहिँ अभिप्रेरित हुनुपर्छ. रोममा आउनमा सफलता प्राप्त गर्न सकौँ, किन पावलले त्यस्तो प्रार्थना गरे, यसको पछाडि चाहिँ कारण के थियो, किन पावल रोम जान चाहन्थे. एक त परमेश्वरको इच्छा पूरा गर्न चाहन्थे, अघि भर्खर होइन परमेश्वरको इच्छामा भन्दैछ. दोस्रो चाहिँ 11 पदमा उल्लेख छ, किनकि तिमीहरूलाई स्थिर पार्नका निम्ति, यसको नाम त मतलब विश्वासीहरूलाई बलियो बनाउन चाहन्थे, दृढ पार्न चाहन्थे. ती राम्रो है, परमेश्वरलाई मनपर्ने कुरा. अनि तेस्रो चाहिँ कुरा चाहिँ यो पनि भन्छन् 12 पदमा, अर्थात् तिमीहरूको र मेरो पारस्परिक विश्वासद्वारा तिमीहरूसँगै मैले पनि सान्त्वना पाउन सकौँ. तिमीहरूले के अरे विश्वासीहरूलाई चाहिँ सान्त्वना र उत्साह होस् भन्ने उद्देश्यले चाहिँ पावल रोममा जान चाहन्थे है, यतिकै रोम घुम्नलाई होइन। अनि त्यसैले पावलको कारणहरू एकदम असल कारणहरू थिए। पावलको फिक्री चाहिँ परमेश्वरकै खालको फिक्री थियो विश्वासीहरूको लागि। त्यसैले प्रार्थना चाहिँ सही लक्ष्यले उत्प्रेरित हुनुपर्छ। अब हामीलाई प्रश्न उठ्छ, ल यो प्रार्थनाको जवाफ कसरी दिनुभयो त परमेश्वरले? परमेश्वरले पावलको प्रार्थनाको जवाफ चाहिँ दिनुभयो है। पावलको त अति नै ठूलो इच्छा थियो। एकचोटि यो 11 पदमा हेर्नुहोस् त, उसले भन्छ किनकि तिमीहरूलाई स्थिर पार्नको निम्ति म तिमीहरूलाई केही आत्मिक वरदान दिन सकौँ भनेर तिमीहरूलाई भेट्ने म के गर्दछु? अति इच्छा। यही शब्द छ नि पहिलो पत्रस 2:2 चाहिँ नयाँ जन्मेका बालकहरू चाहिँ वचनको विशुद्ध दूतको के गर भनेछ? तीर्सना। यही शब्द हो ग्रिकमा है, म तीर्सना गर्दछु है। अनि पावल चाहिँ रोममा जानलाई चाहिँ बेला बेला उसको यात्राहरूमा चाहिँ रोमलाई पनि उसले समावेश नगरेको होइन, पटक पटक गरेको थियो, तर पटक पटक नै उसको योजना चाहिँ विफल भइरहेको थियो। अनि त्यसैले पावलले 13 नि भन्छ, अब भाइहरू जसरी मैले अरू जातिहरूको बीचमा फल पाउँथे त्यसरी नै तिमीहरूको बीचमा पनि केही फल पाउँछु कि भनी धेरैपल्ट मैले तिमीहरूको आउने संकल्प गरेँ, तर मलाई अहिलेसम्म पनि के छ भाद छ, मलाई रोकिरहेछ है। रोमी 15:22 पनि एकचोटि यसो हेर्नुहोस् न, रोमी 15:22 फेरि उसले त्यहाँ कुरा लेख्छ, यही कारणले नै तिमीहरूका आउनुदेखि म धेरैपल्ट रोकेँ। त्यसैले पावलले को यस्तो इच्छा थियो, उसले प्रार्थना गरे, तर प्रभुले कसरी जवाब दिनुभयो त? पावल रोममा पुगे है, एक त अवश्य पुगे है, तर त्यहाँ उनी आफूले कल्पना नै नगरेको तरिकामा पुगे। परमेश्वरले हाम्रो प्रार्थनाको जवाब हामीले सोचेकै जस्तै तरिकाले सधैँ दिनुहुन्न। पावलको सफल यात्रा भूमध्य सागरको एउटा ज्यादै डरलाग्दो र जोखिम पूर्ण यात्रा हुन गयो, अनि यसको बयान चाहिँ प्रेरितको 27 पढ्न सकिन्छ। अवश्य नै त्यो यात्रा चाहिँ पावलले सोचे जस्तो थिएन। साथै पावल ज्यादै अनौठो परिस्थितिमा रोम पुगे। उनी त त्यहाँ एउटा कैदीको रूपमा पुर्याइएको थियो। त्यसैले प्रार्थनाको जवाफ चाहिँ मिल्यो पावलको, तर ज्यादै असाधारण तरिकाले। अब रोमी 1:14-17 पदमा हेर्नुहोस्, यहाँ 14-17 पदमा पढ्छौँ, उसले भन्छ, म ग्रीकहरू र अन्य भाषीहरू दुवैको र बुद्धिमान र निर्बुद्धिहरू दुवैको ऋणी छु, यसकारण सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म तयार छु, किनकि म ख्रिस्टको सुसमाचारसँग लजाउँदिन, किनकि विश्वास गर्ने हरेकका लागि, पहिले यहुदीका लागि र ग्रीकका लागि पनि मुक्तिका निम्ति यो परमेश्वरको सामर्थ्य हो, किनकि यसैमा विश्वासदेखि विश्वाससम्म परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसरी लेखिएको छ, धर्मी जन विश्वासद्वारा जिउनेछ। अब यहाँ पावलले आफूलाई बयान गर्छ, म ऋणी छु, म सुसमाचारको प्रचार गर्नलाई ऋणी छु। ऋणी भने के हो? उसले भन्दैछ, मैले के दिनु छ, मेरो एउटा जिम्मेवारी छ, सुसमाचारको एउटा कर्तव्य नै छ। अनि त्यसपछि उसले के भन्छ, ग्रीकहरू र अन्य भाषीहरू के हो यहाँ है, यहुदीहरू अनि गैर यहुदीहरूलाई त अन्य जातिहरू भनिन्छ, तर अन्य जातिहरूको पनि दुईटा अन्य जातिहरूले पनि दुई समूहमा विभाजन गरिँदैछ। एउटा वर्गलाई चाहिँ ग्रीकहरू भनेको छ, भनेको चाहिँ जो चाहिँ ग्रीक सभ्यता र भाषाको प्रभाव परेका व्यक्तिहरू, भनेको रोमी साम्राज्यकै साझा भाषा नै ग्रीक थियो त्यो बेलामा, साझा भाषा चाहिँ उनीहरूको औपचारिक भाषा चाहिँ ल्याटिन भए तापनि, रोमीहरूलाई पावलको पत्र ल्याटिन हिब्रूमा लेखेन तर ग्रीकमै लेखेको थियो है। त्यसैले अन्य जातिहरूको एउटा समूहलाई चाहिँ ग्रीकहरू भन्न सकिन्छ, जो चाहिँ ग्रीक भाषाको प्रभाव परेका व्यक्तिहरू, तर अन्य भाषीहरू भनेको चाहिँ उनीहरू पनि अन्य जातिहरू तर ग्रीक सभ्यता र भाषाको प्रभाव नपरेकाहरू, उनीहरूलाई चाहिँ यहाँ नजिक हुनुहुन्छ, 1 पढ्नुहोस् त, प्रेरितको 28 जब रोमको त्यो पावलको जोखिमपूर्ण यात्रामा चाहिँ जहाज भत्ताभुङ्ग भएर चाहिँ माल्टाको टापुमा उत्रिन्छ, त्यहाँ चाहिँ को भेट हुन्छ हेर्नुहोस् त, प्रेरित 28:2 लेखेको छ, एक पद पनि पढौं, जब तिनीहरू बाँचेर निस्के तब त्यो टापु मेलिटा भनिँदो रहेछ भनी तिनीहरूले थाहा पाए। दुई पद, अनि ती आदिवासी मानिसहरूले हामीलाई ठूलो दया देखाए। यो आदिवासी भनेको चाहिँ अन्य जातिहरू हुन्, तर ग्रीक भाषा नबोल्ने भएकोले उनीहरूलाई चाहिँ आदिवासी भनेछ, अथवा रोमी एकको 14 पदमा चाहिँ अन्य भाषी भनेछ। ठिक छ है, ग्रीक सभ्यताले नछोएको व्यक्तिहरू। अब पावलले के भन्दैछ यहाँ, पावलले के भन्दैछ भने मानव जातिको प्रत्येक सदस्यप्रति म चाहिँ सुसमाचारको ऋणी छु। एक समय पावलले चाहिँ आफूलाई के जिम्मेवार ठान्थ्यो भने आफ्नो चाहिँ म चाहिँ प्रत्येक क्रिस्चियनलाई चाहिँ समातेर कि जेलमा मैले राख्नुपर्छ कि केही न केही गर्नुपर्छ यिनीहरूलाई भनेर आफूलाई चाहिँ ठान्थे, खेदो गर्ने जिम्मेवार बोकेको थियो उसले। तर अब चाहिँ ऊ त सुसमाचार प्रचार गर्ने जिम्मेवारी आफूलाई ठान्छ। त्यस भए तपाईँले पनि सोच्नुहोस्, म पनि सोच्छु, सुसमाचारमा हाम्रो के कस्तो जिम्मेवारी अथवा कर्तव्य छ त है। एक्चुअली दोस्रो कोरिन्थी 5:7-21 पढौँ त, दोस्रो कोरिन्थी 5:17-21।